معزز نابینا خواتین و حضرات، السلام علیکم۔ یہ پارٹ ون ہے۔ معزز نابینا خواتین و حضرات، آپ کے لیے پیش کی جا رہی ہے مذہبی کتاب توحید کے بنیادی اصول۔ اس کے مصنف ڈاکٹر ابو امینہ بلال فلپس ہیں۔ اس کتاب کا ترجمہ ڈاکٹر محمد عبدالعزیز MBBS اور محمد حسن اور محمد شبیر نے کیا ہے، اور اسے آپ کے لیے پیش کر رہے ہیں محمد اظہر لطیف۔ ڈاکٹر بلال فلپس، تعارف۔ ڈاکٹر ابو امینہ بلال فلپس جمیکا میں پیدا ہوئے، ابتدائی تعلیم و تربیت کینیڈا میں ہوئی، جہاں 1972 میں اسلام قبول کیا۔ مدینہ میں عربی زبان میں ڈپلوما لیا اور مدینہ اسلامی یونیورسٹی کے اصول الدین کالج سے 1979 میں BA کی ڈگری حاصل کی۔ 1985 میں ریاض یونیورسٹی کے کالج آف ایجوکیشن سے اسلامیات میں MA کیا۔ 1994 میں یونیورسٹی آف ویلز کے ادارہ علوم اسلامی سے اسلامیات میں PhD کی ڈگری حاصل کی۔ ریاض کے پرائیویٹ اسکولوں میں 10 سال تک اسلامیات اور عربی پڑھاتے رہے۔ فلپائن کی اسلامک یونیورسٹی کے ادارہ علوم اسلامی میں 3 سال تک MA ایجوکیشن کے لیکچرر رہے۔ 1994 سے دبئی میں اسلامک انفارمیشن سینٹر کی بنیاد رکھی اور اسی کے ڈائریکٹر رہے۔ شارجہ میں ڈپارٹمنٹ آف فارن لینگویجز، دارالافتاء اسلامک پریس قائم کیا۔ دبئی امریکن یونیورسٹی میں کئی سال سے عربی اور اسلامیات پڑھاتے رہے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ پیش لفظ۔ ڈاکٹر ابو امینہ بلال فلپس کی مختلف تالیفات و تراجم میں سے زیر نظر گراں قدر کتاب دا فنڈامنٹلز آف توحید، ان کے توحید کے مبادی کی تشریح پر ریاض کے اسلامی اسکول میں دیے ہوئے لیکچروں پر مبنی ہے، جو انہوں نے انگریزی بولنے اور پڑھنے والوں کے لیے 1990 عیسوی 1410 ہجری میں تالیف کی ہے۔ ترجمہ کرنے والوں نے ایک تو یہ محسوس کیا کہ 1972 میں اسلام قبول کرنے والا مسلمان کس طرح مشیت الہی سے 7 سال کے عرصے میں مدینہ منورہ کی اسلامی یونیورسٹی سے دینی علوم میں مہارت حاصل کرتا ہے، پھر ان علوم میں MA اور PhD کرتا ہے، دینی علوم پڑھاتا ہے اور گرام مایا دینی کتاب تالیف کرتا ہے۔ دوسرے، اس کتاب کا موضوع، اس کے ابواب کے عنوان اور ان پر پیش کیے گئے مواد نے دل کو گرویدہ کیا اور یہ خیال آیا کہ عقائد کی درستی کے ساتھ دین کے احیاء کا جو عمل اس دور میں دیکھنے میں آ رہا ہے، جس کی ابتدا امام احمد بن حنبل رحمت اللہ علیہ نے 9ویں صدی عیسوی میں کی، اور اس خطے میں جس کی تائید حضرت شیخ احمد سرہندی مجدد الف ثانی رحمت اللہ علیہ اور ان کے ساتھیوں کی دین اکبری کے خلاف جد و جہد سے ہوئی، اس میں حصہ لینے کی خاطر حق کے متلاشی اردو پڑھنے والوں کے لیے اس کتاب کا ترجمہ پیش کیا جائے، کیونکہ ہمیں بھی توحید کے مبادی کی پہچان، جیسی کہ نبی پاک صلی اللہ علیہ وسلم نے صحابہ کرام رضی اللہ تعالی عنہم کو کرائی، کہ اس قدر ضرورت ہے جتنی انگریزی پڑھنے والے مخاطبین کو۔ اسی بنیادی پہچان لا الہ الا اللہ محمد الرسول اللہ کے گرد ہی تو دین کا علم اور اس پر عمل گردش کرتا ہے۔ تیسرے، کتاب کا اعلی معیار اور اعلی انداز تالیف و تحریر محسوس کیا گیا کہ مدینہ منورہ کی یونیورسٹی سے فارغ التحصیل ایک منجھے ہوئے وسیع المطالعہ ریسرچ اسکالر نے قرآن پاک کی آیات اور نبی پاک صلی اللہ علیہ وسلم کی صحیح احادیث پر مبنی مستند حق بات کہی ہے، اور دنیاوی علوم میں دلچسپی رکھنے والوں کے لیے تحقیق شدہ تاریخی کتب اور انسائیکلوپیڈیا کے حوالے بھی دیے ہیں۔ خوبصورت اور نمایاں انداز یہ ہے کہ وقت گزرنے کے ساتھ عقائد میں جو بگاڑ آیا ہے اس کی درستی کے لیے بغیر لگی لپٹی سیدھی سچی بات کہی ہے۔ کتاب کے ہر صفحے پر ہی حوالہ جات دیے گئے ہیں تاکہ کوئی شک و شبہ ذہن میں آ ہی نہ سکے، اور ہر بیان کا حق وہی ہونا چاہیے جو واضح ہو جائے۔ ہم نے کتاب کے پیغام کی اہمیت کو محسوس کرتے ہوئے نبی پاک صلی اللہ علیہ وسلم کے فرمان بلغو انی ولو آیا، ترجمہ مجھ سے سیکھ کر پہنچا دو چاہے ایک ہی بات ہو، کے تحت دین کی اشاعت کے لیے ڈاکٹر بلال فلپس کی اجازت سے اس کتاب کے ترجمے کا بیڑا اٹھایا تھا اور حق جاننے کا شوق رکھنے والوں کو پیش کرنے کا ارادہ کیا۔ اس ترجمے کی نظر ثانی انعام الحق غازی صاحب، ایم فل عربی، اسسٹنٹ پروفیسر عربی اسلامیات، فیکلٹی آف مینجمنٹ سائنسز، بین الاقوامی اسلامی یونیورسٹی اسلام آباد نے کی۔ کیا عجب کہ اللہ تعالیٰ اس کاوش کو ہمارے لیے اور اشاعت میں مدد کرنے والوں کے لیے جن کے ہم مشکور ہیں صدقہ جاریہ اور توشہ آخرت بنا دے۔ اس کے لیے ہم قارئین سے دعا کے خواستگار ہیں۔ ترجمہ عام فہم سہل زبان میں کیا گیا ہے، اس میں کسی قسم کی کوتاہی یا کتابت میں خامی پائی جائے تو درخواست ہے کہ اس سے آگاہی دی جائے تاکہ اسے آئندہ دور کیا جا سکے۔ ادائیان الخیر، ابتدائیہ، یہ ہر خاص و عام کو معلوم ہے کہ مذہب اسلام کی بنیاد توحید پر مرکوز ہے، اور یہ بالکل واضح طور پر اس کلیے میں بیان کی گئی ہے۔ لا الہ الا اللہ، کوئی معبود نہیں سوائے اللہ کے، جس کا مطلب ہے کہ صرف ایک ہی سچا اللہ ہے اور صرف اس ہی کی ذات عبادت کے لائق ہے۔ یہ بظاہر سادہ سا کلیہ ہی اسلامی اصولوں کے مطابق ایمان اور کفر کے درمیان حد فاصل قائم کرتا ہے۔ توحید کے اسی اصول کی وجہ سے اسلام میں اللہ پر ایمان توحید پرستی سمجھا جاتا ہے، اور اسلام کو یہودیت اور عیسائیت کے ساتھ ایک اللہ کو ماننے والوں کا مذہب شمار کیا جاتا ہے۔ لیکن توحید کے اسلامی تصور کے مطابق عیسائیت ایک سے زیادہ خداؤں کو ماننے والا مذہب قرار دیا گیا ہے، اور یہودیت کو ایک پراسرار قسم کی بت پرستی سمجھا جاتا ہے۔ چنانچہ توحید کا اصول بہت گہرے مطالب کا حامل ہے، اور اس کی مزید وضاحت مسلمانوں کے لیے بھی ضروری ہے۔ یہ نقطہ اس حقیقت سے اچھی طرح واضح ہو جاتا ہے کہ کچھ مسلمان ابن عربی کی طرح توحید کا مطلب یہ سمجھنے لگے کہ اللہ ہر چیز میں ہے اور ہر چیز اللہ ہے، یہ کہ وجود صرف ایک ہی ہستی کا ہے جو کہ اللہ ہے۔ محمد بن علی بن عربی اسپین میں پیدا ہوئے اور دمشق میں فوت ہوئے۔ ان کا دعویٰ تھا کہ ان کے پاس باطنی نور ہے اور اللہ کے اسم اعظم کا انہیں علم ہے، اور وہ خود کو خاتم الاولیاء کہتے تھے، جو ان کے مطابق نبوت سے بڑا درجہ ہے۔ ان کی وفات کے بعد آنے والی صدیوں میں ان کے ماننے والوں نے ان کو ولی کا بلند درجہ دیا اور ان کو الشیخ الاکبر یعنی سب سے بڑا آقا کا خطاب دیا، لیکن مسلمان فقہا کی اکثریت نے ان کو ملحد قرار دیا۔ ان کی خاص بنیادی کتابیں یہ ہیں الفتوحات المکیہ اور فصوح الحکم۔ تاہم صحیح عقیدہ مسلمانوں کی اکثریت نے اس کو وحدت الوجود کا نظریہ اور کفر قرار دیا۔ معتزلہ کی طرز کے مسلمانوں کے مطابق توحید کا مطلب یہ ہے اللہ تعالیٰ کو اس کی تمام صفات سے محروم کرنا اور یہ اصرار کرنا کہ وہ ہر چیز میں اور ہر جگہ موجود ہے، لیکن صحیح عقیدہ مسلمانوں نے توحید کی اس تعریف کو بھی رد کر دیا اور اس کو الحاد قرار دیا۔ معتزلہ अकलियत पसंद फलसफे का मकतब जिसे वासिल इब्न अता और उमर बिन उबैद ने उमवी दौर 8वीं सदी ईस्वी के अवाइल में कायम किया। इस मकतबे फिक्र को अब्बासी दौर में हुकूमत में 100 साल से ज्यादा बहुत असर और रसूख हासिल हुआ और ये 12वीं सदी ईस्वी तक इस्लामी फिक्र पर असरअंदाज होता रहा। शॉर्टर इंसाइक्लोपीडिया ऑफ इस्लाम। दरहकीकत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के वक्त से लेकर आज तक तकरीबन तमाम मुख्तलिफ मुल्हिदाना फिरके जो इस्लाम के मरकजी वजूद से अलहदा हुए उन सब ने अपनी अलहदगी की इब्तदा नुक्ताए तौहीद ही से की। इन तमाम लोगों ने जिन्होंने इस्लाम की तबाही और उसके पैरोकारों की गुमराही के लिए काम किया तौहीद के उसूल को बेअसर करने की कोशिश की क्योंकि ये इस्लाम के उसी खुदाई पैगाम की असल रूह को पेश करता है जो तमाम अंबिया लेकर आए। मुल्हिदों ने अल्लाह के मुतालिक ऐसे तसव्वुरात पेश किए हैं जिनका इस्लाम से दूर का भी वास्ता नहीं। ये तसव्वुरात इंसान को सिर्फ अकेले अल्लाह की इबादत से दूर करने के लिए बनाए गए। एक दफा अगर लोग इन बुत परस्ताना फलसफों को मान लें तो वो आसानी से बेशुमार मुनहरिफाना ख्यालात से मुतासिर हो जाते हैं जो इनको कबूल करने वालों को बिलाखिर अल्लाह की सच्ची इबादत के लिबादे में मखलूक की इबादत की तरफ ले जाते हैं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद मुसलमानों को साफ तौर पर उन इन्हिराफात से बचने के लिए मुतनब्बे किया जिनका उनसे पहले कौमें शिकार हुईं। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको इस रास्ते पर कायम रहने की हौसला अफजाई फरमाई जिस पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद चले थे। एक दिन जब आप सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा रजी अल्लाह ताला अन्हुम के साथ बैठे थे आप सल्लल्लाहु अलैहि वसल्लम ने मिट्टी में एक सीधी लकीर खींची। इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने उस लकीर में से दोनों तरफ निकलती हुई कई लकीरें खींच दी। जब सहाबाए कराम रजी अल्लाह ताला अन्हुम ने आप सल्लल्लाहु अलैहि वसल्लम से इसका मतलब पूछा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उन शाखों की तरफ इशारा करते हुए फरमाया कि ये इस जिंदगी में मुख्तलिफ किस्म की गुमराहियों वाले रास्ते जाहिर करती हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने मजीद फरमाया कि इन रास्तों के हर सिरे पर एक शैतान बैठा होता है जो लोगों को इस पर चलने की तरगीब देता है। इसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने दरमियान वाली सीधी लकीर की तरफ इशारा करते हुए फरमाया ये अल्लाह वाले रास्ते को जाहिर करती है। जब सहाबाए कराम रज़ी अल्लाह ताला अन्हुम ने मजीद वजाहत चाही तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया यही मेरा रास्ता है और मंदरजा ज़ैल आयत तिलावत फरमाई وَإِنَّ هَذَا صِرَاطِ مُسْتَقِيمًا فَاتَّبِعُوهُ وَلَا تَتَّبِعُوا السُّبُلَ فَتَفَرَّقَ بِكُمْ عَن سَبِيلِهِ ترجمہ اور یہ کہ یہی ہے میری راہ جو سیدھی ہے سو اسی پر چلو اور مت چلو دوسرے راستوں پر کہ پراگندہ کر دیں گے تم کو ہٹا کر اللہ کی راہ سے۔ سورہ انعام۔ चुनाचा ये निहायत ही जरूरी है कि तौहीद को वाज़ह तौर पर समझा जाए जिस तरह इसको नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सिखलाया और सहाबाए कराम रज़ी अल्लाह ताला अन्हुम ने समझा वरना इंसान आसानी से गुमराही के रास्तों में से किसी एक पर पहुंच सकता है जबकि वो तौहीद का दावा भी करता हो नमाज भी पढ़ता हो ज़कात भी देता हो रोजे भी रखता हो और हज भी करता हो। अल्लाह ने जो सबसे बड़ा हिकमत वाला है कुरान में इस हालत की तरफ इशारा करते हुए फरमाया है वमा युमिनु अक्सरुहुम बिल्लाहि इल्ला वहुम मुशरिकून। तर्जुमा और नहीं ईमान लाते इनमें से अक्सर अल्लाह पर मगर इस तरह कि वो इसके साथ दूसरों को शरीक ठहराते हैं। سورہ یوسف. تاہم انگریزی پڑھنے والا جب نماز، زکوٰۃ، روزہ اور حج یا اسلام کے سیاسی اور معاشی نظام پر لکھی ہوئی بے شمار کتابوں کا موازنہ توحید کے موضوع پر لکھے ہوئے ایک آدھ صفحے یا کتابچے سے کرتا ہے تو وہ عورت یا مرد اس نتیجے پر پہنچ سکتا ہے کہ توحید کی اسلام میں بہت کم اہمیت ہے. اس مفروضے کو مزید تقویت پہنچتی ہے جب اسلام کے بارے میں دیگر جامع کتابوں میں بھی توحید کے متعلق عام طور سے تقریباً نصف صفحے پر بحث ختم ہو جاتی ہے، جبکہ باقی تمام کتاب میں اسلام کے دیگر ستونوں کی تفصیل بیان ہوتی ہے. حالانکہ توحید ہی اسلام کی اصل بنیاد ہے جس پر دوسرے ستون اور اصول قائم ہے. اگر کسی کی توحید ہی صحیح نہیں ہے تو اس کے باقی اسلام کا حاصل جاہلانہ بت پرستی کی رسومات کے علاوہ کچھ نہیں رہتا. بلا شبہ توحید کے بارے میں بہت کچھ لکھنے اور ترجمہ کرنے کی ضرورت ہے تاکہ اس خلا کو پر کیا جائے اور ان تمام غلط اعتقادات کی درستی ہو جو کہ مسلمانوں اور غیر مسلموں میں یکساں طور پر شدت سے موجود ہیں. زیر نظر کتاب میں عاجزانہ کوشش کی گئی ہے کہ انگریزی پڑھنے والوں کے لیے توحید کے اسلامی علم کے بڑے شعبوں کی بنیادی تجزیہ پیش کیا جائے. اگرچہ یہ کتاب علم التوحید پر عربی میں لکھی ہوئی مستند کتابوں جیسے العقیدہ التہابیہ کی طرز پر مبنی ہے، تاہم میں نے جان بوجھ کر مستند کتابوں میں پائے جانے والے مذہبی مسائل کو پیش کرنے سے اجتناب کیا ہے جن کی موجودہ زمانے کی انگریزی پڑھنے والوں کے لیے موزونیت نہیں ہے. اس کتاب کے لیے میں نے زیادہ مواد ان اسباق سے حاصل کیا ہے جو میں نے ساتویں جماعت سے لے کر بارہویں جماعت کے طلبہ کے لیے توحید کے موضوع پر منارات الریاض انگلش میڈیم اسکول کے لیے تیار کیے اور پڑھائے، اس لیے اس کی زبان پیچیدہ نہ ہونے کا خیال رکھا گیا. ان میں سے بہت سے اسباق اور ان کے علاوہ فقہ، حدیث اور تفسیر کے موضوعات پر دوسری تحریریں امریکہ اور ویسٹ انڈیز کے مسلمانوں میں تقسیم کی گئی ہیں. مثبت رد عمل اور ایسے مواد کی مزید طلب کے پیش نظر میں نے توحید کے ابواب پر نظر ثانی کر کے اور کچھ نئے موضوع عنوانات شامل کر کے ان کو کتابی شکل دینے کا فیصلہ کیا. میری دعا ہے کہ اللہ سبحانہ و تعالی اس کوشش کو قبول فرمائے اور سب پڑھنے والوں کو اس سے حقیقی فائدہ حاصل ہو، کیونکہ آخرکار صرف اللہ کی قبولیت ہی اہم ہے اور کامیابی صرف اللہ کی رضا ہی سے ہے. ابو امینہ بلال فلپس، ریاض، سعودی عرب. توحید کے پہلو. لغوی طور پر توحید کا مطلب ہے ایک بنانا یا اکائی پر اصرار کرنا، اور یہ عربی لفظ وحد سے لیا گیا ہے جس کا مفہوم ہے ایک کرنا، متحد یا مضبوط کرنا. بہرحال جب لفظ توحید اللہ کے حوالے سے استعمال کیا جاتا ہے تو اس کا مطلب ہوتا ہے انسان کا تمام اعمال میں جو بالواسطہ یا بلاواسطہ اللہ سے متعلق ہوں، اللہ کی وحدانیت کی سمجھ رکھنا اور اسے قائم رکھنا. یہ اس پر ایمان ہے کہ اللہ ایک ہے، اس کی بادشاہی میں اور اس کے کاموں میں اس کا کوئی ساتھی نہیں. ربوبیت اس کی ذات جیسی اور صفات جیسی اور کوئی ہستی نہیں. اسماء و صفات اور اس کی خدائی اور عبادت میں کوئی اس کا مد مقابل نہیں. الوہیت، عبادت، یہ تینوں پہلو ان اقسام کی بنیاد ہیں جن میں علم توحید کی عام طور پر درجہ بندی کی جاتی ہے. ये तीनों पहलू एक दूसरे से मुंसलिक हैं और इस हद तक लाजिम व मलजूम हैं कि अगर कोई इनमें से किसी एक पहलू को भी नजरअंदाज करता है तो वो तौहीद के तकाजे पूरा करने में नाकाम रहता है। मंदरजा बाला पहलुओं में से किसी एक को छोड़ देना शिर्क कहलाता है, यानी अल्लाह के साथ दूसरों को शरीक करना, जो कि इस्लाम के नुक्ते नजर से असल में बुत परस्ती है। तौहीद के इन तीनों पहलुओं को आमतौर पर मंदरजा ज़ैल उनवानात के जरिए बयान किया जाता है। तौहीदुर रबूबियत, अल्लाह के हाकिम और हाकिम आला और रब होने की एकताई को कायम रखना। तौहीदुल अस्मा व सिफात, अल्लाह ताला के नामों और सिफात की एकताई को कायम रखना। तौहीदुल इबादत, अल्लाह ताला की इबादत की एकताई को कायम रखना। तौहीद की इसके जुजियात में दर्जा बंदी पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने नहीं फरमाई और न उनके सहाबाए कराम रज़ियल्लाहु ताला अन्हुम ने की, क्योंकि ईमान के इस बुनियादी उसूल का इस तरीके से तज्जिया करने की जरूरत नहीं थी। ताहम इस दर्जा बंदी के बुनियादी सुतूनों की तरफ इशारा कुरान की आयात में मौजूद है और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की अहादीस मुबारक और सहाबाए कराम रज़ियल्लाहु ताला अन्हुम की बताई हुई तफासील से आया है। जैसा कि पढ़ने वाले पर जाहिर होगा जब हर एक दर्जा बंदी इस बाब में तफसील से बयान की जाएगी। उसूल तौहीद का तज्जिया और तशरीह करने की जरूरत उस वक्त महसूस की गई जब इस्लाम मिस्र, बाजंतीन, फारस और हिंदुस्तान तक फैल गया और इन इलाकों की सकाफत को जज्ब कर लिया। यह तवक्का करना कुदरती बात है कि इन इलाकों के जो लोग मुसलमान हुए अपने पहले एतकादात के कुछ बचे खुचे असरात उनके साथ बाकी रहे। जब इन नए मुसलमानों में से बाज ने तकरीर और तहरीर में अल्लाह ताला के तसव्वुर के मुतालिक अपने अपने फलसफे बयान करना शुरू किए तो एक उलझन पैदा हो गई जिसमें अल्लाह की वहदानियत के साफ सुथरे और सादा इस्लामी एतकाद को खतरा लाहक हुआ। कुछ ऐसे लोग भी थे जो अपने आप को मुसलमान जाहिर करते थे मगर अंदर ही अंदर इस्लाम के खिलाफ अमल पैरा थे और इस्लाम को अंदरूनी साजिशों से खत्म करना चाहते थे। क्योंकि वो अस्करी तौर पर ऐसा करने के अहल नहीं थे, इस किस्म के लोगों ने दानिस्ता और अमली तौर पर अल्लाह के मुतालिक लोगों में गुमराह कुन गलत फहमियां फैलाना शुरू की ताकि ईमान के पहले सुतून को ढा दिया जाए और उसके साथ ही इस्लाम को भी। मुस्लिम तारीख दानों के मुताबिक सबसे पहला मुसलमान जिसने इंसानी ख्वाहिशात की आजादी और तकदीर की नफी का प्रचार किया वो इराक का एक ईसाई नो मुस्लिम सूसन था। सूसन बाद में फिर ईसाई हो गया लेकिन इससे पहले वो अपने शागिर्द माबद इब्ने खालिद अल जहनी जो बसरा का रहने वाला था में ये जरासीम दाखिल कर चुका था। माबद अपने उस्ताद की तालीमात का प्रचार करता रहा यहाँ तक के उमवी खलीफा अब्दुल मलिक इब्ने मरवान ने 700 ईस्वी में उसे पकड़वा कर कत्ल करवा दिया। इब्ने हजर तहजीबुत तहजीब, नौजवान सहाबा इकराम रज़ियल्लाहु ताला अन्हुम जो इस जमाने में मौजूद थे, मसलन हजरत अब्दुल्ला इब्ने उमर रज़ियल्लाहु ताला अन्हो और हजरत अब्दुल्ला इब्ने अबी उफा रज़ियल्लाहु ताला अन्हो, उन्होंने लोगों को मशवरा दिया कि वो इन उन लोगों से जो तकदीर पर ईमान नहीं रखते अलैक सलैक ना रखें और उनमें से जो फौत हुए हो उनका जनाजा भी ना पढ़ें। मतलब ये कि उन्हें वो सहाबा रज़ियल्लाहु ताला अन्हुम मुर्तिद समझते थे। अब्दुल काहिर इब्न ताहिरुल कादरी अल-फर्क बैनुल फर्क, ताहम आजादी तबा के नजरिए के हक में ईसाई फलसफियाना दलाइल को नए हमदर्द मिलते रहे। गैलान इब्न मुस्लिम जो दमिश्क का रहने वाला था माबद का शागिर्द था और आजादी तबा या तकदीर की नफी का प्रचार करता था, हत्ता के उसे खलीफा उमर बिन अब्दुल अजीज के सामने पेश किया गया। उसने सब लोगों के सामने अपने एतकादात से तौबा की। ताहम खलीफा की वफात के बाद वो फिर आजादी तबा के फलसफे का प्रचार करने लगा। अगले खलीफा हशाम इब्ने अब्दुल मलिक ने उसे गिरफ्तार किया, उस पर मुकदमा चला और कत्ल करवा दिया गया। उसी सिलसिले का एक और मशहूर शख्स अल जाद इब्ने दरहम था। वो न सिर्फ आजादी तबा के फलसफे का हामिल था, बल्कि उसने कुरान की आयात को, जिनमें अल्लाह ताला की सिफात का जिक्र है, नए रंग के नौ अफलातूनी फलसफे के मुताबिक नए मायने देने की भी कोशिश की। अलजाद एक वक्त उमवी शहजादा मरवान इब्ने मोहम्मद, जो बाद में चौदहवां खलीफा बना, का उस्ताद भी रहा। दमिश्क में अपनी तकरीरों में उसने अल्लाह ताला की सिफात, मसलन देखने वाला, सुनने वाला का ऐलानिया इनकार किया, जिस पर उमवी गवर्नर ने उसे दमिश्क से निकाल दिया। वो भाग कर कूफा चला गया, जहां वो अपने ख्यालात का प्रचार करके अपने मुरीद इकट्ठे करता रहा, यहां तक के उसके मुल्हिदाना ख्यालात बहुत ही मशहूर हो गए और उमवी गवर्नर खालिद इब्ने अब्दुल्ला ने 732 ईस्वी में उसे सरेआम फांसी दे दी। ताहम उसके खास शागिर्द जहम इब्ने सफवान ने अपने उस्ताद का काम जारी रखा और तर्मिज और बलख के फलसफियों के हलकों में अपने उस्ताद के नजरियात का दिफा करता रहा। जब उसकी फैलाई हुई मुल्हिदाना बातें आम हुई, तो उमवी गवर्नर नसर इब्ने सैयार ने 743 ईस्वी में उसे कत्ल करवा दिया। शुरू के खुलफाए वक्त और उनके गवर्नर इस्लामी उसूलों के ज्यादा करीब थे और अवाम का भी दीनी शऊर बुलंद था, क्योंकि कुछ सहाबा इकराम रज़ियल्लाहु ताला अन्हुम और उनके शागिर्द ताबईन रहमतुल्लाह अलैहिम भी मौजूद थे। चुनाचा ऐलानिया मुल्हिदों और मुर्तिदों को खत्म करने के तकाजे को हुक्मरान फौरी तौर पर पूरा कर देते थे, बरखिलाफ इसके बाद में आने वाले उमवी खुलफा ज्यादा खराब हो गए। इसीलिए उन्होंने ऐसे दीनी उमूर की तरफ बिल्कुल तवज्जो नहीं दी, खुद अवाम के इस्लामी शऊर में भी कमी आ गई। लिहाजा वो अब खिलाफ दीने नजरियात से ज्यादा मुतासिर हो सकते थे। जब और ज्यादा लोग दायरा इस्लाम में दाखिल हुए और बहुत सी मफ्तूह अकवाम के उलूम जज्ब कर लिए गए, तो मुल्हिदों और मुर्तिदों को फांसी देकर बेदीनी की लहर को रोकने का रवाज नहीं रहा। चुनाचा बेदीनी की लहर को रोकने का काम वक्त के उलमा के कांधों पर आन पड़ा, जो इल्म और दानिश से इस चैलेंज का मुकाबला करने के लिए मैदान में आ गए। उन्होंने बाकायदा तौर पर गैर इस्लामी फलसफों और एतकादात की दर्जा बंदी करके कुरान और सुन्नत के वजा किए हुए उसूलों से तरतीब वार उनका मुकाबला किया। इस दिफा की बदौलत इल्म तौहीद अपने बिल्कुल दुरुस्त और वाज़ेह दर्जा बंदी और जुजियात के साथ सामने आया। इसी के साथ इस्लामी इल्म के दूसरे हिस्सों पर भी तहकीक और तख़सीस हासिल करने का काम शुरू हो गया, जैसा कि आजकल गैर मजहबी उलूम में होता है। चुनाचा जब तौहीद के मुख्तलिफ दर्जों की अलहदा अलहदा और गहराई में तहकीक की जाए, तो यह हरगिज नहीं भूलना चाहिए कि ये सब एक ही कामिल उजूयाती निजाम के हिस्से में हैं, जो कि खुद एक बड़े दीन निजाम दीन इस्लाम की बुनियाद है। तौहीदुर रबूबियत, अल्लाह ताला के हाकिम आला और रब होने की यकताई को कायम रखना। तौहीद के इस दर्जे में ये बुनियादी तसव्वुर है कि अल्लाह ही सब चीजों को अदम से वजूद में लाया, इससे पहले कुछ नहीं था। वो ही अपनी तखलीक को कायम रखे हुए है और वो ही इसको चला रहा है। बगैर उनकी या उनसे अपनी किसी जरूरत के, और वो बिला शिरकत गैरे इस कायनात का और इसमें रहने वालों का मालिक व हाकिम और रब है, और इसकी बादशाही को हकीकतन कोई चैलेंज करने वाला नहीं। अरबी जबान में पैदा करने वाले और कायम रखने वाले के लिए जो लफ्ज इस्तेमाल किया जाता है वो रबूबिया है, उर्दू में रबूबियत, जो बुनियादी लफ्ज रब से अक्स किया गया है। इस दर्जे के मुताबिक चूंकि अल्लाह ही की जात हकीकी ताकत है, इसीलिए मुख्तलिफ चीजों में हरकत और तगैर व तबद्दुल की कुव्वत भी उस ही की दी हुई है। इस कायनात में कुछ नहीं होता सिवाय इसके कि जिसकी वो इजाजत दे। इस हकीकत को मानते हुए पैगंबर खुदा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अक्सर ऊंची आवाज में ये कलिमात बार बार कहा करते थे, ला हौला वला कुव्वता इल्ला बिल्लाह, कोई हरकत नहीं और कोई कुव्वत नहीं मां सिवाय अल्लाह के हुक्म और इजाजत से। रबूबियत के तसव्वुर की बुनियादी मुख्तलिफ आकुरानी आयात में मिलती हैं। मसलन अल्लाह ने फरमाया है, अल्लाहु खुलिका कुल्ली शैइन व हुवा अला कुल्ली शैइन वकील। तर्जुमा, अल्लाह ही खालिक है हर चीज का और वही है हर चीज पर निगरान। वल्लाहु खलककुम वमा तअमलून। तर्जुमा, अल्लाह ने पैदा किया है तुम सबको और जो कुछ भी तुम करते हो। सूरह अस्साफात। वमा रमैता इज़ा रमैता वलाकिन्नल्लाहा रमा। तर्जुमा, और नहीं फेंकी थी तुमने वो रेत उन पर जब फेंकी थी तुमने, बल्कि अल्लाह ने फेंकी थी। सूरह अनफाल। इसमें उस मौजज़ाना वाकये की तरफ इशारा है जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुट्ठी भर मिट्टी उठाकर दुश्मन की तरफ फेंकी थी। जंगे बदर के शुरू में अल्लाह ने उस मिट्टी को दुश्मनों के चेहरों तक पहुंचा दिया, हालांकि वो बहुत फासले पर थे। मा असाबा बिन मुसीबतिन इल्ला बिइज़्निल्लाह। नहीं पहुंचती कोई मुसीबत मगर अल्लाह की इजाजत से। सूरह तगाबुन। पैगंबर खुदा सल्लल्लाहु अलैहि वसल्लम ने इस तसव्वुर की मजीद वजाहत करते हुए फरमाया, खबरदार रहो इस बात से कि अगर तमाम दुनिया के लोग जमा होकर भी तुम्हारी किसी किस्म की कोई मदद करना चाहें तो वो सिर्फ इतना ही कर सकेंगे जितना कि अल्लाह ने तुम्हारे लिए पहले से लिख रखा है। इसी तरह अगर तमाम दुनिया के लोग जमा होकर तुम्हें नुकसान पहुंचाना चाहें तो वो इतना ही नुकसान पहुंचा सकेंगे जितना कि अल्लाह ने पहले से तुम्हारे लिए नुकसान लिख रखा है। चुनाचा इंसान जिन वाकयात को अपनी खुशकिस्मती या बदकिस्मती तसव्वुर करता है वो महज अल्लाह ताला के मुकर्रर करदा वाकयात हैं जो इस जिंदगी के इम्तहानात का हिस्सा हैं। जिस सूरत में वाकयात पेश आते हैं वो अल्लाह ने ही मुकर्रर की होती हैं। अल्लाह ताला ने कुरान में फरमाया है, या अय्युहल्लज़ीन आमनु इन्ना मिन अज़वाजिकुम व औलादिकुम उदुवुल लकुम फाहज़रूहुम। तर्जुमा, ए लोगों जो ईमान लाए हो, यकीनन तुम्हारी बीवियों और औलाद में से कुछ ऐसे दुश्मन हैं तुम्हारे, सो होशियार रहो तुम उनसे। सूरह तगाबुन। मतलब यह है कि जिंदगी की खुशगवार चीजों में अल्लाह के ईमान पर, इंसान के अल्लाह पर ईमान के कड़े इम्तहान हैं, और इसी तरह जिंदगी में पेश आने वाले खौफनाक वाकयात में भी इम्तहान होता है। جیسا کہ مندرجہ ذیل آیات میں ہے، وَلَا نَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصِ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ، ترجمہ، اور ضرور آزمائیں گے ہم تم کو کسی قدر خوف اور بھوک سے، اور مبتلا کر کے نقصان میں مال و جان اور محنت کی آمدنیوں کی، اور خوشخبری دو صبر کرنے والوں کو۔ سورہ بقرہ۔ کبھی کبھی واقعات کی صورتیں پہچانی جا سکتی ہیں، جیسے کہ سبب اور نتیجے کے تعلق میں، اور کبھی نہیں پہچانی جاتی، جیسا کہ بظاہر برے ذرائع سے اچھے نتائج ملنا یا اچھے ذرائع سے برے نتائج نکلنا۔ اللہ تعالیٰ فرماتے ہیں کہ ایسے بظاہر بے قاعدہ نتائج کے پیچھے جو حکمت کار فرما ہوتی ہے، وہ انسان کی فہم سے اسے اکثر بالا تر کر دیتی ہے، کیونکہ انسان کے علم کی رسائی محدود ہے۔ وَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَهُوَ خَيْرٌ لَكُمْ وَعَسَىٰ أَن تُحِبُّوا شَيْئًا وَهُوَ شَرٌ لَكُمْ وَاللَّهُ يَعْلَمُ وَأَنْتُمْ لَا تَعْلَمُونَ، ترجمہ، اور ہو سکتا ہے کہ ناپسند کرو تم کسی چیز کو، جبکہ ہو وہ بہتر تمہارے حق میں، اور ہو سکتا ہے کہ پسند کرو تم کسی چیز کو، جبکہ ہو وہ بری تمہارے حق میں۔ اللہ جانتا ہے اور تم نہیں جانتے۔ سورہ بقرہ۔ بظاہر انسانی زندگی میں ہونے والے برے واقعات کبھی تو انسان کے حق میں اچھے ثابت ہوتے ہیں، اور کبھی ظاہرہ اچھی چیزیں جن کی لوگ خواہش کرتے ہیں نقصان دہ ثابت ہوتی ہیں۔ لہذا اپنی زندگی کے عوامل پر انسانی اثر و رسوخ کا دائرہ صرف درپیش امکانات میں سے انتخاب کی حد تک ہے، نہ کہ انتخاب سے نکلنے والے نتائج پر۔ دوسرے الفاظ میں ہم کہہ سکتے ہیں کہ انسان منصوبہ بناتا ہے، مگر اس پر عمل اور اس کے نتائج اللہ کے اختیار میں ہیں۔ ظاہرہ خوش قسمتی اور بد قسمتی دونوں اللہ کی طرف سے ہوتی ہیں، اور خوش قسمتی کسی طرح بھی اچھے تلسماتی شگونوں کا نتیجہ نہیں ہوتی، جیسے خرگوش کے پاؤں، چار پتے والی لونگ، خواہش والی ہڈیاں، خوش قسمت نمبر یا ستاروں کے برج وغیرہ۔ یا پھر بد قسمتی برے شگون کی وجہ سے نہیں ہوتی، جیسے جمعے کے دن 13 تاریخ، شیشے کا ٹوٹنا، کالی بلی کا راستہ کاٹنا وغیرہ۔ حقیقت میں شگونوں اور دیو مالائی تلسمات یا جادوئی کرشموں پر یقین کرنا توحید ربوبیت میں شرک یعنی حصے داری کے گناہ کبیرہ کی علامت ہے۔ حضور اکرم صلی اللہ علیہ وسلم کے ایک صحابی حضرت عقبہ رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ ایک دفعہ کچھ لوگ پیغمبر خدا صلی اللہ علیہ وآلہ وسلم کے حضور پیش ہوئے اور بیعت کرنا چاہی۔ آپ صلی اللہ علیہ وسلم نے 9 آدمیوں سے بیعت لے لی اور 10ویں کی بیعت نہیں لی۔ جب انہوں نے پوچھا کہ ان کے ساتھی کی بیعت کیوں نہیں لی گئی، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ تعویذ پہنے ہوئے ہے۔ تعویذ تلسم جو خوش قسمتی لانے یا بد قسمتی سے بچانے کے لیے پہنا جاتا ہے۔ اس آدمی نے فوراً اپنے کپڑوں کے اندر ہاتھ ڈالا اور تعویذ توڑ کر پھینک دیا۔ پھر آپ صلی اللہ علیہ وسلم نے اس سے بیعت لی۔ اس کے بعد نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، جو کوئی بھی تعویذ گنڈے پہنتا ہے وہ شرک کرتا ہے۔ بیان کیا احمد بن حنبل نے۔ جہاں تک نقصان سے بچنے کے لیے یا خوش قسمتی حاصل کرنے کے لیے قرآن کے تعویذ پہننے یا گلے کے ہاروں پر یا ہتھیلی میں آیات قرآنی لکھ کر رکھنے کی بات ہے تو اس فعل میں اور مشرک لوگوں کے طور طریقوں میں کوئی فرق نہیں، نہ تو پیغمبر خدا صلی اللہ علیہ وسلم نے اور نہ آپ صلی اللہ علیہ وسلم کے صحابہ کرام رضی اللہ تعالی عنہم نے کبھی قرآن کریم کو اس طریقے سے استعمال کیا، اور نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جو کوئی بھی اسلام میں نئی چیز لاتا ہے جو اسلام سے متعلق نہیں ہوتی رد کر دی جاتی ہے۔ روایت کیا اس کو ام المومنین حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے اور جمع کیا البخاری نے۔ یہ سچ ہے کہ سورہ ناس اور سورہ فلق آصب اور جادو کے اثر کو ختم کرنے کے لیے ہی اتاری گئی تھی، لیکن پیغمبر خدا صلی اللہ علیہ وسلم نے ان کے استعمال کا صحیح طریقہ بھی دکھا دیا۔ ایک دفعہ جب آپ صلی اللہ علیہ وسلم پر جادو کیا گیا تو آپ صلی اللہ علیہ وسلم نے علی رضی اللہ تعالیٰ عنہ ابن ابی طالب سے فرمایا کہ وہ ان دونوں سورتوں کو ایک ایک آیت کر کے پڑھیں، اور جب آپ صلی اللہ علیہ وسلم بیمار ہوتے تو خود اپنے اوپر پڑھ لیتے۔ روایت کیا اس کو ام المومنین حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے اور جمع کیا وہ البخاری نے۔ آپ صلی اللہ علیہ وسلم نے ان کو لکھ کر گردن میں نہیں لٹکایا، اور نہ بازو یا کمر پر باندھا، اور نہ دوسروں کو اس طرح کرنے کو کہا۔ توحید الاسماء والصفات، اللہ کے ناموں اور صفات کی یکتائی کو قائم رکھنا۔ توحید کے اس درجے کے پانچ بڑے پہلو ہیں۔ نمبر ایک، پہلے پہلو میں اللہ کے اسماء و صفات کی اکائی کو قائم رکھنے کے لیے اللہ کا حوالہ صرف اسی طریقے سے دیا جائے جس طرح خود اللہ تعالیٰ نے اور اللہ کے پیغمبر صلی اللہ علیہ وسلم نے واضح کیا ہے۔ بغیر اللہ کے اسماء و صفات کی کوئی اور تاویل کیے، یعنی واضح معنی کے بجائے اسے کوئی اور معنی دیے گئے۔ مثال کے طور پر اللہ نے قرآن میں فرمایا کہ وہ کافروں اور منافقوں سے ناراض ہو جاتا ہے۔ اللہ نے فرمایا وَيُعَذِّبَ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْمُشْرِكِينَ والمشركاتی الزانین باللہ زن السوء علیہم دائرة السوء وغضب اللہ علیہم ولعنہم وعد لہم جہنم وساءت مصیرا۔ ترجمہ، اور تاکہ سزا دے منافق مردوں اور منافق عورتوں کو، اور مشرک مردوں اور مشرک عورتوں کو جو رکھتے ہیں اللہ کے بارے میں برے برے گمان، وہ خود ہی آ گئے برائی کے پھیر میں، اور اللہ کا غضب ہوا ان پر اور دور کر دیا انہیں اس نے اپنی رحمت سے، اور مہیا کر دی ان کے لیے جہنم جو ہے بہت برا ٹھکانہ۔ سورہ فتح۔ لہذا ناراض ہونا اللہ کی صفات میں سے ایک ہے۔ یہ کہنا درست نہیں ہے کہ اللہ کے ناراض ہونے کا مطلب ضرور سزا دینا ہے، کیونکہ ناراض ہونا انسان میں کمزوری کی نشانی ہے، اور اس طرح کا مطلب اللہ کے لیے شایان شان نہیں۔ اللہ نے جو فرمایا ہے ہم کو وہی ماننا چاہیے، اس وضاحت کے ساتھ کہ اللہ کی ناراضگی انسانوں کی سی ناراضگی نہیں ہے، جیسا کہ اللہ کا فرمان ہے کوئی چیز اس جیسی نہیں۔ سورہ شورا۔ نام نہاد عقلی بنیاد پر کی گئی تشریح کے مطابق عمل کو جب منطقی انجام تک لے جایا جائے تو وہ اللہ کے انکار پر منتج ہوتا ہے، جیسا کہ اللہ اپنے آپ کو زندہ کہتا ہے اور انسان بھی زندہ ہے۔ اسی لیے عقلی دلیل کے مطابق اللہ نہ تو زندہ ہے اور نہ اس کا کوئی وجود ہے۔ حقیقت یہ ہے کہ اللہ کے اوصاف اور انسانوں کے اوصاف میں صرف نام کی مماثلت ہے، درجے کی نہیں۔ جب اللہ کے اوصاف کا تذکرہ ہو تو ان کو بے عیب اور کامل معنی میں لینا چاہیے، جس میں انسانی کمزوریوں کا کوئی عمل دخل نہ ہو۔ نمبر دو، توحید الاسماء والصفات کا دوسرا پہلو یہ ہے کہ اللہ کی ذات کا حوالہ صرف اس طرح دیا جائے جس طرح اس نے اپنے متعلق خود فرمایا ہے، بغیر کوئی نئے نام یا صفات اس سے منسوب کیے۔ مثال کے طور پر اللہ کو الغاضب، ناراض ہونے والا نہیں کہا جائے گا، باوجود اس کے کہ اس نے خود یہ فرمایا ہے کہ وہ ناراض ہوتا ہے، کیونکہ نہ تو اللہ نے اور نہ اس کے پیغمبر صلی اللہ علیہ وسلم نے یہ نام کبھی استعمال کیا ہے۔ ہو سکتا ہے کہ یہ بہت باریک نقطہ لگے، مگر اللہ کی صفات کی غلط تشریح کو روکنے کے لیے اس کا قائم رکھنا ضروری ہے۔ یعنی ایک فانی انسان کی قدرت سے باہر ہے کہ وہ اپنے طور پر غیر فانی رب العالمین کی وضاحت کر سکے۔ توحید الاسماء والصفات کا تیسرا پہلو یہ ہے کہ اللہ تعالی کا حوالہ اس کو مخلوق کی صفات سے منسوب کیے بغیر دیا جانا چاہیے۔ مثلا انجیل اور تورات کے مطابق اللہ نے کائنات کو 6 دنوں میں بنایا اور 7ویں دن سو کر آرام کیا۔ 7ویں دن خدا نے اپنا کام ختم کیا جو وہ کر چکا تھا، اور 7ویں دن اس نے آرام کیا اپنے تمام کام سے جو وہ کچھ کر چکا تھا۔ ہولی بائبل ریوائزڈ اسٹینڈرڈ ویژن۔ اسی وجہ سے یہودی اور عیسائی ہفتے یا اتوار کو آرام کا دن مناتے ہیں، اور اس دن کام کرنے کو گناہ سمجھا جاتا ہے۔ اس طرح کا بیان اللہ کو اس کی مخلوق کی صفات منسوب کرنا ہے۔ یہ تو انسان ہی ہے جو سخت کام کرنے کے بعد تھک جاتا ہے اور پھر سونے سے اس کی کھوئی ہوئی قوت بحال ہوتی ہے۔ اس کے برعکس اللہ تعالیٰ نے صاف طور پر قرآن میں فرمایا ہے، اس کو کوئی تھکن نہیں ہوتی اور نہ اس کو نیند آتی ہے، سورہ بقرہ۔ تورات اور بائبل میں کسی جگہ اللہ کو اس طرح بیان کیا گیا ہے کہ نعوذ باللہ اس کو برے خیالات آتے ہیں اور وہ ان پر اسی طرح پشیمان ہوتا ہے جس طرح انسان اپنی غلطیوں پر پشیمان ہوتا ہے، اور خدا کو اس خیال سے بہت پشیمانی ہوئی کہ اس نے اپنے بندوں کے ساتھ برائی کرنے کا سوچا۔ ہولی بائبل ریوائزڈ اسٹینڈرڈ ویژن۔ اس طرح یہ دعویٰ کرنا کہ اللہ ایک روح ہے یا اللہ کی بھی روح ہوتی ہے، توحید کے اس پہلو کو مکمل طور پر برباد کر دیتا ہے۔ اللہ نے قرآن میں کہیں بھی اپنے آپ کو روح سے تعبیر نہیں کیا، اور نہ اللہ کے پیغمبر صلی اللہ علیہ وسلم نے حدیث میں اس قسم کی کوئی بات کہی ہے۔ حقیقت میں اللہ نے تو روح کو اپنی تخلیق کا حصہ فرمایا۔ اللہ نے اس کو صاف طور پر اس آیت میں بیان فرمایا ہے، ترجمہ، اے محمد صلی اللہ علیہ وسلم، وہ آپ سے روح کے متعلق سوال کرتے ہیں، ان کو بتا دو کہ روح کا وجود میرے اللہ کے حکم سے ہے، سورہ اسراء۔ اللہ تعالی کے اوصاف کے ذکر میں یہ قرآنی کلیہ مد نظر رکھنا ضروری ہے، لیس کمثلہ شیء وہو السمیع البصیر، ترجمہ، نہیں ہے اس سے مشابہ کوئی چیز اور وہ ہے سب کچھ سننے والا اور سب کچھ دیکھنے والا، سورہ شورا۔ سننا اور دیکھنا انسانی اوصاف میں سے ہے، لیکن جب ان کو اللہ کے لیے استعمال کیا جائے تو اللہ کے کامل اوصاف کا کوئی موازنہ نہیں ہے۔ علاوہ ازیں انسانوں کے اوصاف کے لیے کان और आंख के आलात का होना जरूरी है, जिनको अल्लाह ताला से मंसूब नहीं किया जा सकता। इंसान खालिक के बारे में जो इल्म रखता है, वो वही थोड़ा सा इल्म है जो अल्लाह ने अपने पैगंबरों के जरिए उसे दिया है। इसीलिए इंसान इल्म की इन तंग हुदूद के अंदर रहने पर मजबूर है। इंसान जब अल्लाह को बयान करने में अपनी अकल को बेलगाम छोड़ देता है, तो वो मखलूक के औसाफ को अल्लाह से मंसूब करने की गलतियों में फंस सकता है। ईसाइयत ने तस्वीरों के जरिए चीजों को बयान करने की चाहत में मुसव्वरी और बुत तराशी वगैरह के जरिए बहुत से इंसानी शक्लों से मिलते जुलते अक्स तैयार किए और इनको अल्लाह की अशकाल कहा। इन अशकाल ने आम लोगों के लिए हजरत ईसा अलैह सलाम को खुदा मानने का रास्ता साफ कर दिया। जब उन्होंने ये तसव्वुर तस्लीम कर लिया कि खालिक कायनात इंसान जैसा है, तो फिर हजरत ईसा अलैह सलाम को खुदा मानने में कोई हकीकी मसला बाकी नहीं रहा। नंबर 4, तौहीदुल अस्मा व सिफात के चौथे पहलू का तकाजा है कि इंसान को अल्लाह की सिफात मंसूब ना की जाए। मिसाल के तौर पर अहदनामाए जदीद इंजील में है कि पॉल ने सालिम के बादशाह मिचल्स डिक की शख्सियत को तौरात से लिया और उसको और हजरत ईसा अलैह सलाम दोनों को खुदाई औसाफ न आगाज वाला न इंतहा वाला का हामिल करार दिया। इसके लिए मिचल्स डिक, जो सालिम का बादशाह था और रब्बे अजीम का पादरी था, इब्राहिम से मिला जो बादशाहों को जिबाह करके आ रहा था और उसको दुआ दी और इब्राहिम ने उसको हर चीज का दसवां हिस्सा दिया। अपने नाम के मानी के लिहाज से पहले वो सच्चाई का बादशाह है और फिर वो सालिम यानी अमन का भी बादशाह है। उसका कोई माँ बाप नहीं है, वो बगैर सिलसिला नसब के है, ना तो उसके दोनों का आगाज है और ना जिंदगी का इख्तिताम। लेकिन अल्लाह के बेटे की मुशाबहत की वजह से वो हमेशा पेशवा ही रहेगा। होली बाइबल रिवाइज्ड स्टैंडर्ड विजन। इसी तरह ईसा अलैह सलाम ने अपने आप को ऐसा दर्जा नहीं दिया था कि उन्हें इमाम आला बना दिया जाए, लेकिन उनको तायनात करने वाले ने उनसे कहा, तुम मेरे बेटे हो, आज मैंने तुमको अपना बेटा बना लिया है। किसी और जगह उसने ये भी कहा है, मिचल्स डिक के निजाम के तहत तुम भी हमेशा पेशवा रहोगे। होली बाइबल रिवाइज्ड स्टैंडर्ड विजन। बेशतर शिया फिरकों ने सिवाय यमन के जैदी फिरके के अपने इमामों को अल्लाह के औसाफ दे रखे हैं, जैसे सहब और खता से मुबर्रा। मोहम्मद रजा अल मुजफ्फर अपनी किताब फेथ ऑफ शिया इस्लाम यूएसए, मोहम्मदी ट्रस्ट ऑफ ग्रेट ब्रिटेन और नॉर्दर्न आइलैंड दूसरा एडिशन 1983 में बयान करते हैं, ये हमारा अकीदा है कि पैगंबर की तरह इमाम भी मासूम होना चाहिए, जिसका मतलब ये है कि पैदाइश से लेकर अपनी मौत तक वो दानिस्ता या नादानिस्ता तौर पर जाहिरी या बातिनी तौर पर गलती करने या गलत काम करने के काबिल नहीं होना चाहिए, क्योंकि इमाम इस्लाम के मुहाफिज हैं और ये उनकी हिफाजत में है। सैयद सईद अख्तर रिजवी की किताब तेहरान ग्रुप ऑफ मुस्लिम ब्रदर्स। माजी के हालात का इल्म, मुस्तकबिल के हालात का इल्म, गैब का इल्म, तकदीर को बदलने की कुव्वत। अल-मुज़फ़्फ़र ये भी बयान करते हैं, ये हमारा अकीदा है कि इमामों में इल्हाम हासिल करने की कुव्वत निहायत आला दर्जे की होती है और हम उसे अल्लाह की दी हुई कुव्वत तसव्वुर करते हैं। उसकी वजह से इमाम को हर चीज का इल्म हर जगह और हर वक्त होता है और वो चीजों को अल्लाह की अता की हुई कुव्वत की मदद से फौरन समझ लेता है और इसको किसी इस्तदलाल के तरीक़कार या उस्ताद की हिदायत की जरूरत नहीं होती। तख्लीक के जर्रों का कंट्रोल। अल खुमैनी कहते हैं, यकीनन इमाम का एक पुरशिकवा मुकाम है, ये एक इंतहाई ऊंचा ओहदा है, वो तख्लीक की खिलाफत रखता है, तख्लीक के तमाम जर्रों पर उसकी बादशाहत और गलबा है। आयतुल्ला मौसूवी अल खुमैनी, अल हुकूमतुल इस्लामिया, बैरूत। इस तरह से उन्होंने अल्लाह के हरीफ बना लिए हैं, जिनको अल्लाह के मखसूस औसाफ में हिस्सेदार बनाकर अल्लाह के अलावा खुदा बना लिया गया है। नंबर 5, अल्लाह के नामों की यकताई को कायम रखने का मतलब ये भी है कि अल्लाह के नाम असल शक्ल में मखलूक को नहीं दिए जा सकते जब तक उनसे पहले साबिका अब्द, जिसका मतलब गुलाम या नौकर होता है, ना लगा लिया जाए। अल्लाह के बहुत से नाम ऐसे भी हैं जिनकी अमूमी शक्ल इसमें नकरा, जैसे रऊफ और रहीम, इंसानों के लिए इस्तेमाल की जा सकती हैं, क्योंकि अल्लाह ने गैर मखसूस मानों में उन्हें अपने पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के लिए इस्तेमाल किया है। जैसे अल्लाह ताला ने फरमाया, لقد جاءكم رسول من انفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم। तर्जुमा, बिला शुबा आया है तुम्हारे पास ए लोगों एक रसूल सल्लल्लाहु अलैहि वसल्लम, तुम ही में से नागवार है उसके लिए हर वो बात जो तुम्हें तकलीफ पहुंचाए, और हरीस है तुम्हारी भलाई का, और मोमिनों पर बड़ा शफीक रऊफ बेहद मेहरबान रहीम है। सूरह तौबा। लेकिन अल रऊफ, जिसका मतलब सबसे ज्यादा शफीक, और रहीम, जिसका मतलब सबसे ज्यादा मेहरबान है, इंसानों के नाम के तौर पर सिर्फ उसी वक्त इस्तेमाल हो सकते हैं जब उनसे पहले लफ्ज अब्द इस्तेमाल किया जाए, जैसे अब्दुल रऊफ या अब्दुल रहीम, क्योंकि मखसूस शक्ल में ये इस आला और कामिल दर्जे की नुमाइंदगी करते हैं जो फकत अल्लाह का हक है। इसी तरह ऐसे नाम रखने से मना किया गया है जैसे अब्दुल रसूल, रसूल का गुलाम, अब्दुल नबी, नबी का गुलाम, अब्दुल हुसैन, हुसैन का गुलाम वगैरह, जहां लोगों ने अपने आप को अल्लाह के अलावा दूसरों का गुलाम या नौकर जाहिर किया हो। इसी उसूल की बिना पर पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों को मना किया। जो लोग उनके इख्तियार में हैं, उन्हें अब्दी, मेरा बंदा, या उम्मती, मेरी बंदी ना कहें। सुनन अबू दाऊद। तौहीदुल इबादत, अल्लाह की इबादत की यकताई को कायम रखना। तौहीद के पहले दो दर्जों के वसी मफहूम के बावजूद सिर्फ इन पर मजबूत ईमान ही तौहीद की इस्लामी जरूरियात पूरी करने के लिए काफी नहीं है। तौहीदुर रबूबियत और तौहीदुल अस्मा व सिफात के साथ साथ तौहीद के तीसरे तकमीली जुज यानी तौहीदुल इबादात को लाजमन शामिल किया जाना चाहिए, ताकि इस्लाम के मुताबिक तौहीद को मुकम्मल किया जा सके। इस नुक्ते को इस बात से भी तक़वियत मिलती है कि अल्लाह ने खुद साफ तौर पर बयान फरमाया है कि अल्लाह के पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मुशरिकीन भी तौहीद के पहले दो दर्जों को बहुत से पहलुओं की तौसीक करते थे। कुरान में अल्लाह ताला ने पैगंबर सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कि बुतों को पूजने वालों से कह दें। पार्ट 1 यहाँ इख्तिताम पजीर होता है।